بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتا، آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کریں گے۔ آج آپ سورہ آل عمران کی 60ویں سے لے کر 63ویں آیتوں کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں سورگی محمد صدیق منشاوی۔
بسم اللہ الرحمن الرحیم۔ الحق من ربك فلا تكن من الممترين۔ فمن حاجك فيه من بعد ما
صدق اللہ العظیم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، ہے پیغمبر، ستیہ وہی ہے جو آپ کے پالنہار کی اور سے ہے، اتا سندیہ کرنے والوں میں سے نہ ہو جائیے گا۔ تو ہے پیغمبر، جو کوئی بھی ایشوریہ سندیش وحی دوارا آپ کے پاس آنے والے گیان کے پشچات آپ سے عیسیٰ مسیح کے بارے میں بحث اور وواد کرے، تو اسے کہہ دیجئے کہ ہم اپنے پتروں کو لائیں اور تم اپنے پتروں کو، ہم اپنی استریوں کو لائیں اور تم اپنی استریوں کو لاؤ، ہم اپنے آتمیے لوگوں کو اور تم اپنے آتمیے لوگوں کو لاؤ، تو پھر ہم ایشور کے سمکش پرارتھنا کریں اور ایک دوسرے کو ابھیشاپ دیں۔ تتھا جھوٹ بولنے والوں کے لیے ایشوریہ لعنت ارتھات ابھیشاپ نردھارت کریں۔ निसंदेह ईसा मसीह के जीवन की सच्ची कहानी यही है और ईश्वर के अतिरिक्त कोई पूज्य नहीं है और निसंदेह ईश्वर प्रभुत्वशाली और तत्वदर्शी है। फिर यदि वे लोग सत्य की ओर से मुंह मोड़ लें तो जान लो कि ईश्वर बुरे कर्म करने वालों को भली भांति जानने वाला है।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, कार्यक्रम में आपका स्वागत है। आज मंगलवार है, सितंबर की 21, सफर की 14 और शहरी वर्मा की 30 तारीख। कार्यक्रम में हम आपको विगत की ही भांति पहले विश्व समाचार सुनाएंगे। विश्व समाचारों के बाद आप राजनीतिक चर्चा का दैनिक कार्यक्रम सुनेंगे। राजनीतिक चर्चा के उपरांत साप्ताहिक कार्यक्रम पेश किया जाएगा रोहिंग्या त्रासदी, और सभा का अंतिम कार्यक्रम होगा कुरानी किस्से। तो श्रोताओं, ये थी हमारे आज के कार्यक्रमों की रूपरेखा। अब कुछ ही क्षणों में रेडियो तेहरान से विश्व समाचार पेश किए जाएंगे। ये तेहरान है, अब आप विश्व समाचार सुनिए। बिस्मिल्लाहिर्रहमानिर्रहीम, पहले आज के प्रमुख समाचारों का सारांश। ईरान का मानना है कि अमेरिका को अफगानिस्तान की ही तरह सीरिया से भी भागना पड़ेगा। अफगानिस्तान में समावेशी सरकार के गठन पर तालिबान ने नाराजगी जताई है। हिजबुल्ला की छवि बिगाड़ने में 10 अरब डॉलर खर्च करने के बावजूद अमेरिका को कुछ नहीं मिला। अंतर्राष्ट्रीय मुस्लिम धर्मगुरु संघ ने ऐलान किया है कि दाइश और अलकायदा का इस्लाम से कोई लेना देना नहीं। अब आप विस्तार से कायम रिजवी से विश्व समाचार सुनिए। इस्लामी क्रांति के वरिष्ठ नेता के सलाहकार का कहना है कि अमरीकी सीरिया में टिक नहीं पाएंगे। उन्होंने कहा है कि उनको वहां से भागना होगा, जबकि वो फार्स की खाड़ी और पश्चिमी एशिया से भी भागने पर मजबूर हो जाएंगे। जनरल यहिया सफवी ने कहा कि ईरान की बढ़ती शक्ति को अमरीकियों को अंततः स्वीकार ही करना होगा और अमरीकियों को अफगानिस्तान की तरह शीघ्र ही मजबूर होकर सीरिया से भागना पड़ेगा। जनरल यहिया सफवी ने कहा कि कई वर्ष पहले मैंने ये कह दिया था कि अमरीकी अफगानिस्तान में टिक नहीं पाएंगे। उन्होंने ये भी कहा कि हमको अभी से मालूम है कि अमरीकी सीरिया में भी नहीं रह पाएंगे और वहां से उनको भागने पर विवश होना पड़ेगा। अफगान तालिबान ने पाकिस्तान के प्रधानमंत्री के बयान पर प्रतिक्रिया दी है। पाकिस्तान के प्रधानमंत्री इमरान खान ने कुछ दिन पहले ये कहा था कि अफगानिस्तान में समावेशी सरकार बननी चाहिए, जिससे सरकार में सभी समुदायों का प्रतिनिधित्व हो सके। तालिबान ने इस बयान पर प्रतिक्रिया व्यक्त करते हुए ये कहा है कि किसी देश को ऐसा कहने का हक नहीं है। उन्होंने कहा कि अफगानिस्तान में एक समावेशी सरकार स्थापित करने के लिए कहने का किसी देश को अधिकार नहीं है। तालिबान के प्रवक्ता और उप सूचना मंत्री जबीहुल्ला मुजाहिद ने ये बात कही है कि जब पाकिस्तान और कई अनेक देश अफगानिस्तान में समावेशी सरकार बनाने की बात कह चुके हैं। मुजाहिद ने डेली टाइम्स को बताया कि पाकिस्तान या किसी भी देश को इस्लामिक इमारत से अफगानिस्तान में समावेशी सरकार स्थापित करने के लिए कहने का कोई अधिकार नहीं है। ज्ञात रहे कि कुछ दिन पहले पाकिस्तान के प्रधानमंत्री इमरान खान ने कहा था कि इस्लामाबाद ने एक समावेशी सरकार के लिए तालिबान के साथ बातचीत शुरू की है जिसमें देश में अल्पसंख्यक शामिल होंगे। तालिबान के प्रवक्ता ने सूचना दी है कि अंतरिम मंत्रिमंडल के उद्घाटन समारोह को टाल दिया गया है। अफगानी समाचार एजेंसी आवा के अनुसार तालिबान के प्रवक्ता जबीहुल्ला मुजाहिद ने बताया है कि फिलहाल तालिबान के मंत्रिमंडल के उद्घाटन समारोह को टाला जाता है। उन्होंने मंगलवार को बताया कि तालिबान के नेतृत्व ने यह फैसला किया है कि समय की बर्बादी से बचने के लिए मंत्रालयों के अधिकारी अपना काम शुरू कर दें। हालांकि इससे पहले सोमवार को तालिबान के एक अन्य नेता अहमद जान अहमदी के हवाले से बाख्तर समाचार एजेंसी ने रिपोर्ट दी थी कि तालिबान के अंतरिम मंत्रिमंडल का शपथ ग्रहण समारोह बहुत ही जल्दी होने वाला है। याद रहे कि लगभग दो सप्ताह पहले तालिबान की ओर से मंत्रिमंडल की घोषणा कर दी गई थी। तालिबान की ओर से घोषित इस मंत्रिमंडल में अधिकांश तालिबान के ही सदस्य सम्मिलित हैं जिससे अफगानिस्तान की जनता में रोष पाया जाता है। अफगानिस्तान के लोगों का कहना है कि देश में एक व्यापक और समावेशी सरकार का गठन होना चाहिए जिसमें समाज के हर वर्ग का प्रतिनिधित्व मौजूद हो। अफगानिस्तान में धमाके रुकने का नाम नहीं ले रहे हैं। पूर्वी अफगानिस्तान के नंगरहार प्रांत में आज फिर विस्फोट हुआ है जिसमें कई लोगों के मारे जाने की सूचना है। काबुल से प्राप्त रिपोर्ट के अनुसार नंगरहार में होने वाले विस्फोट में कम से कम दो लोगों के मारे जाने की सूचना है। इस विस्फोट में 5 लोग घायल भी हुए हैं। नंगरहार में पिछले कुछ दिनों से लगातार विस्फोट हो रहे हैं। इन विस्फोटों में से कुछ की जिम्मेदारी दाइश स्वीकार कर चुका है। बताया जाता है कि नंगरहार प्रांत में आतंकवादी गुट दाइश का अच्छा खासा प्रभाव है। एक समय में नंगरहार को अफगानिस्तान में दाइश के मुख्य केंद्र के रूप में देखा जाता था। हिजबुल्लाह की छवि को बिगाड़ने के लिए अमेरिका ने अरबों डॉलर खर्च कर डाले। लेबनान के इस्लामी प्रतिरोध आंदोलन हिजबुल्लाह की छवि खराब करने के लिए अमेरिका ने पिछले 10 वर्षों के दौरान कम से कम 10 अरब डॉलर खर्च कर डाले। लेबनान की संसद में हिजबुल्लाह के संसदीय फ्रैक्शन के प्रमुख ने बताया है कि इस प्रतिरोधी इस्लामी संगठन की छवि बिगाड़ने के लिए व्यापक स्तर पर काम किए जा रहे हैं। मोहम्मद राद ने सोमवार को संसद में बोलते हुए बताया कि लेबनान में आर्थिक संकट को पैदा करने का उद्देश्य हिजबुल्लाह को चोट पहुंचाना और उसकी छवि को बिगाड़ना रहा है। अमेरिका ने लेबनान की आर्थिक सहायता करने के बजाय अरबों डॉलर लोगों को हिजबुल्लाह के खिलाफ उकसाने और उन्हें आपस में लड़ाने में खर्च कर डाले। मोहम्मद रात के अनुसार कुछ लोगों को इस काम पर लगाया गया था कि वे इस बात का प्रचार करें कि लेबनान में स्थिरता केवल उसी समय आ सकती है कि जब लोग प्रतिरोध और हिजबुल्लाह का साथ देना छोड़ दें। इसी बीच लेबनान में उपयोगी सरकार के गठन के मार्ग में बाधाएं डाली जाने लगीं। मोहम्मद राद ने बताया कि ईरान से ईंधन आयात करने पर आधारित हिजबुल्लाह के महासचिव सैयद हसन नसरुल्लाह के फैसले ने परिवेष्टन को तोड़ डाला और ये फैसला राष्ट्र के हित में था। ये समाचार रेडियो तेहरान से प्रसारित किए जा रहे हैं। अंतर्राष्ट्रीय मुस्लिम धर्मगुरु संघ ने कहा है कि आतंकवादी संगठनों अलकायदा और दाइश का इस्लाम से कुछ भी लेना देना नहीं है। अंतर्राष्ट्रीय मुस्लिम धर्मगुरु संघ ने कहा है कि अरबी भाषा के समाचार पत्र अल कुद्स अल अरबी की रिपोर्ट के अनुसार सोमवार को कतर में अंतर्राष्ट्रीय मुस्लिम धर्म गुरु संघ की बैठक हुई थी। इस बैठक में एक मत के साथ ये ऐलान किया गया कि अलकायदा, दाएश या किसी भी अतिवादी या आतंकवादी गुट की कार्रवाइयों का इस्लाम से और उसकी शिक्षाओं से कोई संबंध नहीं है। धर्म गुरुओं के इस संघ का कहना है कि इस प्रकार के आतंकवादी गुटों को क्षेत्रीय और विश्व की गुप्तचर संस्थाओं ने इस्लाम की छवि को खराब करने के उद्देश्य से बनाया है। मुस्लिम धर्मगुरुओं के इस अंतर्राष्ट्रीय संघ ने दाइश और अलकायदा के सदस्यों से कहा है कि वे आतंकवादी कार्रवाइयां करने से बाज आएं, क्योंकि ये इस्लामी शिक्षाओं से विरोधाभास रखती हैं। इस्लाम की दृष्टि में ये काम हराम है। पीडीपी की प्रमुख ने कहा है कि अब सरदारों को खालिस्तानी बताया जा रहा है, हमको पाकिस्तानी बोला जा रहा है, तो लगता है कि केवल भाजपा ही यहाँ हिंदुस्तानी बची है। महबूबा मुफ्ती ने कहा है कि दिल्ली में बैठे लोग जम्मू कश्मीर को एक प्रयोगशाला के रूप में प्रयोग कर रहे हैं। उन्होंने कहा कि केंद्र सरकार यहाँ पर केवल प्रयोग कर रही है, काम नहीं कर रही। महबूबा मुफ्ती ने कहा कि जवाहरलाल नेहरू और अटल बिहारी वाजपेयी जैसे नेताओं में जम्मू कश्मीर को लेकर एक विजन था, लेकिन वर्तमान सरकार किसी भी तरह से इस राज्य का भला करने में नाकाम रही है। उन्होंने केंद्र सरकार पर आरोप लगाते हुए कहा कि वो केवल हिंदू और मुसलमानों के बीच बंटवारा कर रही है। उन्होंने कहा कि अब सरदारों को खालिस्तानी बताया जा रहा है, हम लोगों को पाकिस्तानी बताया जा रहा है, तो क्या भारतीय जनता पार्टी ही केवल हिंदुस्तानी रह गई है? पीडीपी की प्रमुख ने कहा कि केंद्र सरकार तालिबान के बारे में बात कर रही है, वो अफगानिस्तान के बारे में भी बात कर रही है, लेकिन उसके पास इतनी फुर्सत ही नहीं है कि वो भारत के किसानों या बेरोजगारों के बारे में कुछ बात कर ले। ब्रिटेन के व्यवहार से आहत होकर भारत ने कहा है कि हम जवाबी कार्रवाई भी कर सकते हैं। कोविशील्ड वैक्सीन के बारे में ब्रिटेन द्वारा लिए गए फैसले ने भारत को नाराज कर दिया है। भारत सरकार का कहना है कि ब्रिटेन ने कोरोना वैक्सीन कोविशील्ड को मान्यता न देकर भेदभावपूर्ण रवैया अपनाया है। नई दिल्ली का यह भी कहना है कि अगर इसका कोई समाधान नहीं निकाला जाता है तो जवाबी कार्रवाई भी की जा सकती है। भारत के विदेश सचिव ने मंगलवार को कहा है कि कोविशील्ड को मान्यता न देने का ब्रिटेन की सरकार का निर्णय पूर्ण रूप से भेदभावपूर्ण है। उन्होंने कहा कि कोविशील्ड की गैर मान्यता एक भेदभावपूर्ण नीति है। उनका यह कहना था कि यह नीति यूके की यात्रा करने वाले हमारे नागरिकों को बहुत अधिक प्रभावित करती है। याद रहे कि ब्रिटेन ने कोविड-19 यातायात के अपने नए नियमों में बदलाव किए हैं, जिससे एक नया विवाद उत्पन्न हो गया है। ब्रिटेन पर आरोप लग रहे हैं कि वो भारत के साथ भेदभाव कर रहा है। ब्रिटेन सरकार अब भारत से आने वाले यात्रियों के लिए निर्धारित नियमों की समीक्षा करने का दबाव बढ़ता जा रहा है। ऐसा इसलिए क्योंकि ब्रिटेन ने नए नियमों के अंतर्गत कोविशील्ड वैक्सीन लेने वालों को टीका न लगा हुआ माना, क्षमा कीजिएगा, टीका न लगा हुआ समझा है, जबकि ऑक्सफोर्ड वैक्सीन लगवाने वाले लोगों को मान्यता दी गई है। भारत में फेस्टिवल सीजन से पहले कोरोना संक्रमण के केसों में बड़ी गिरावट देखने को मिली है। एक बार फिर पिछले 24 घंटों में केवल 26,115 नए केस भारत में दर्ज किए गए। इसके अलावा इसी अवधि में 34,469 लोगों ने संक्रमण को मात दी। इसके चलते एक्टिव केसों में भी बड़ी गिरावट देखने को मिली। भारत में सक्रिय मामलों की संख्या 3,09,575 है। ये आंकड़ा बीते 6 महीनों में सबसे कम है। रिकवरी रेट भी तेजी से बढ़ रही है। अब तक भारत में मिले कोरोना के कुल केसों के मुकाबले एक्टिव मामलों को देखें तो ये आंकड़ा अब 1% से भी कम रह गया है। फिलहाल भारत में, क्षमा कीजिएगा, माना जा रहा है कि वैक्सीनेशन के अभियान में तेजी के चलते कोरोना केसों में गिरावट देखने को मिली है। इसी के साथ रेडियो तेहरान से विश्व समाचार समाप्त हुए।
ये रेडियो तेहरान की हिंदी सेवा है।
राजनीतिक चर्चा।
श्रोताओं, आपका स्वागत है कार्यक्रम राजनीतिक चर्चा में। राजनीतिक चर्चा में हम बात करेंगे ईरान की इस्लामी क्रांति के वरिष्ठ नेता के सलाहकार के महत्वपूर्ण बयान की। कार्यक्रम राजनीतिक चर्चा में हम तालिबान के प्रवक्ता जबीउल्लाह मुजाहिद की प्रेस कॉन्फ्रेंस पर भी एक रिपोर्ट सुनवाएंगे।
अक्सरियत
कोरोना महामारी के ताजा हालात के बारे में भारत से एक रिपोर्ट भी आपकी सेवा में प्रस्तुत की जाएगी।
कि इस वैक्सीनेशन कार्यक्रम में सभी लोगों ने अपना योगदान किया है और आज हम ये कह सकते हैं इस वैक्सीनेशन कार्यक्रम ने ये सिद्ध कर दिया है कि ये दुनिया का सबसे बड़ा कार्यक्रम है।
तो चर्चा के विषय यही हैं। आरंभ करते हैं इस्लामिक क्रांति के वरिष्ठ नेता के सलाहकार के बयान से। ईरान की इस्लामी क्रांति के वरिष्ठ नेता आयतुल्लाह अल-उज़्मा सैयद अली खामेनेई के सलाहकार सैयद यहया रहीम सफवी ने कहा है कि जिस तरह से अफगानिस्तान से अमरीकियों को भागना पड़ा है, उसी तरह से उन्हें सीरिया, फारस खाड़ी और पश्चिमी एशिया से भी भागना पड़ेगा। एक समीक्षात्मक रिपोर्ट पेश कर रहे हैं कायम रिज़वी।
इस्लामी क्रांति के वरिष्ठ नेता के सलाहकार का कहना है कि अमरीकी सीरिया में टिक नहीं सकते, उन्हें वहां से भागना होगा, जबकि वो फारस की खाड़ी और पश्चिमी एशिया से भी भागने पर मजबूर हो जाएंगे। जनरल सैयद यहया सफवी ने सोमवार को एक कार्यक्रम में ये कहा कि भव्य और प्रकाशमयी अतीत रखने वाले ईरानी राष्ट्र को ईरान की सभ्यता और संस्कृति के गठन के लिए अगले 50 वर्षों तक के लिए वरिष्ठ नेतृत्व की जरूरत है। उन्होंने प्रतिरोध के मोर्चे के गठन में इस्लामी क्रांति और उसके संस्थापक और नेताओं की भूमिका का उल्लेख किया। साथ ही उन्होंने 8 वर्षीय पवित्र प्रतिरक्षा के परिणामों पर भी रोशनी डाली। जनरल यहया सफवी ने कहा कि ईरान की नई सरकार की विदेश नीति ईरान के 15 पड़ोसी देशों के संबंध, पूरब पर नजर और शंघाई सहयोग संगठन की स्थायी सदस्यता आशाजनक एवं गौरवपूर्ण है। जनरल यहया सफवी ने इस बात का भी उल्लेख किया कि अमरीकी रूस, चीन और उत्तरी कोरिया की ओर से द्विपक्षीय चुनौतियों का सामना कर रहे हैं। उनका कहना था कि पश्चिमी एशिया की सबसे बड़ी शक्ति के रूप में ईरान शंघाई सहयोग संगठन से संयुक्त हितों, खतरों और दुश्मनों की वजह से जुड़ा हुआ है। निश्चित रूप से इस संगठन के सदस्यों के साथ हमारे संयुक्त हित भी हैं। जनरल यहया सफवी ने आगे कहा कि एशियाई शक्ति अमरीकी नेतृत्व में पश्चिमी शक्तियों के सामने खड़ी हो गई है और ये काम बस कुछ दशकों में हो जाएगा। एशिया अगले कुछ दशकों में दुनिया की सबसे बड़ी आर्थिक शक्ति बनकर उभरेगा और ये एक ऐसी वास्तविकता है जिससे कोई भी इनकार नहीं कर सकता। उन्होंने ईरान की बढ़ती शक्ति का उल्लेख करते हुए बताया कि अमरीकियों को मजबूर होकर ईरान की शक्ति को स्वीकार करना ही होगा और अमरीकियों को अफगानिस्तान की तरह शीघ्र ही मजबूर होकर सीरिया से भी भागना पड़ेगा। जनरल यहया सफवी ने कहा कि कई वर्ष पहले मैंने कहा था कि अमरीकी अफगानिस्तान में टिक नहीं पाएंगे। उन्होंने कहा कि हमको अभी से मालूम है कि अमरीकी सीरिया में भी नहीं रह पाएंगे और उनको वहां से भागना होगा।
افغانستان میں طالبان نے انے کچھ منترالیوں کے لیے منتریوں کے ناموں کا اعلان کیا ہے۔ کابل سے آئی آر آئی بی کے لیے بہنام یزدانی کی رپورٹ پیش کر رہے ہیں سید میسم۔
طالبان کے پروکتا ذبیح اللہ مجاہد نے ایک پریس کانفرنس کے دوران طالبان کی انترم سرکار کے انے کچھ منترالیوں کے لیے منتریوں کے ناموں کا اعلان کیا ہے۔ ویاپار منترالے، سواستھ و چکتسا منترالے، سانکھیکی سنستھان اور راشٹریہ اولمپک سمیتی کے علاوہ کئی منترالیوں کے اپ منتریوں کے ناموں کا بھی اعلان کیا گیا ہے۔ ان منترالیوں کے لیے ناموں کے اعلان کے بعد طالبان کی انترم کیبینٹ پوری ہو چکی ہے۔
اکثریت شان انشاءاللہ قدرائی مسلکی استن کابینہ سرپرست است۔
ذبیح اللہ مجاہد نے اس پریس کانفرنس میں کہا ان کی سرکار میں مہیلاؤں کے لیے بھی کچھ ذمہ داریوں کو مد نظر رکھا گیا ہے۔ افغانستان میں چھٹی کلاس سے بارہویں کلاس تک کی لڑکیوں کے اسکول نہیں کھلنے کو لے کر کیے گئے سوال کے جواب میں طالبان کے پروکتا نے کہا
تمام
ہم اسے انتم روپ دے رہے ہیں، ان کی سرکشا کے لیے ضروری قدم اٹھائے جانے کے بعد یہ جتنا جلدی سمبھو ہوگا ہم کریں گے۔ طالبان کے پروکتا نے افغانستان میں موجودہ آرتھک سنکٹ کے بارے میں کہا ودیشوں میں افغانستان کی سمپتیوں کو سیز کیا جانا اور دیش میں بینکوں کی لوٹ پاٹ اس کا کارن ہے۔
بینک قبل از اینکه ما بیایم وارد کابل شویم بینک دزدیده شده بود، شما میتونید از مسئولین بینک هم تماس بگیریم برشان معلومات بگیریم۔
اس سے پہلے کہ ہم کابل میں پرویش کرتے بینکوں کو لوٹ لیا گیا تھا، آپ بینکوں کے ادھیکاریوں سے سمپرک کر کے پتا کر سکتے ہیں کہ افغانستان کی جنتا کے کروڑوں ڈالر بینکوں سے لوٹ لیے گئے، ہیلی کاپٹروں میں بھر کر انہیں ودیش لے جایا گیا۔ پوروی افغانستان میں داعش کے حالیہ حملوں کے بارے میں مجاہد نے کہا کہ طالبان کے پاس افغانستان میں داعش کو نیانترت کرنے کی شکتی ہے۔ طالبان سرکار کی انترم نیوکتیاں اس مہینے کے شروع میں کی گئی تھیں، اب تک کے سبھی منتری طالبان سے جڑے ہیں۔ طالبان پروکتا نے یہ بھی کہا کہ منتریوں کے شپتھ گرہن سماروہ کو رد کر دیا گیا ہے۔ مہنام یزدانی، آئی آر آئی بی، کابل۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش۔ کاریکرم راجنیتک چرچا۔
بھارت میں کورونا وائرس کی مہاماری کی تیسری لہر آنے کی آشنکاؤں کے بیچ روزانہ نئے آنکڑے سامنے آ رہے ہیں۔ بیورے کے ساتھ ہمارے سنواد داتا شمشاد کاظمی۔
بھارت میں کورونا کی تیسری لہر کی آشنکا کے بیچ اس ویشوک مہاماری کے پرتی دن نئے معاملے کبھی کم اور کبھی ادھک درج کیے جا رہے ہیں، اور کیندریہ سواستھ منترالے کے انوسار پچھلے 24 گھنٹے کے دوران کرونا کے 26,115 نئے معاملے سامنے آئے ہیں اور 252 کرونا سنکرمتوں کی موت ہو گئی ہے۔ اس دوران 34,469 کرونا سنکرمت ٹھیک ہو کر گھر جا چکے ہیں۔ بھارت میں اب تک کرونا سے 4,45,385 لوگ ہتاحت ہو چکے ہیں۔ بھارت میں کرونا ٹیکہ کرن کی پرکریا جاری ہے اور اب تک 80 کروڑ سے ادھک ٹیکے لگائے جا چکے ہیں۔ کیندر کی سترارڑھ بھارتیہ جنتا پارٹی کے راشٹریہ ادھیکش جے پی نڈا نے کیندریہ سواستھ منتری منسوخ منڈاویا کے ساتھ ویکسین کیندر کا نریکشن کیا اور کہا
کہ اس ویکسینیشن کارکرم میں سبھی لوگوں نے اپنا یوگدان کیا ہے، اور آج ہم یہ کہہ سکتے ہیں اس ویکسینیشن کارکرم نے یہ سدھ کر دیا ہے کہ یہ دنیا کا سب سے بڑا کارکرم ہے۔
دلی سہیت بھارت کے انیک شیتروں میں کرونا کی لہر میں کمی کے بعد جہاں ان لاک پرکریا کے انترگت کئی پرتبندھ ہٹائے گئے ہیں اور سڑکوں اور بازاروں کی رونق واپس آ گئی ہے، وہیں کرونا نیموں کا اُلنگھن کچھ زیادہ ہی بڑھتا جا رہا ہے۔ وشیشجوں کا کہنا ہے کہ بھارت میں کرونا اب پینڈیمک سے اینڈیمک کی اور بڑھ رہا ہے، جس میں آبادی وائرس کے ساتھ جینا سیکھ لیتی ہے۔ پینڈیمک سے اینڈیمک کے اسٹیج میں آنے پر وائرس کا سرکولیشن قابو میں رہتا ہے، لیکن بیماری ختم نہیں ہوتی۔ کرونا وائرس کی لہر میں کمی کے بعد پچھلے 17 مہینے سے بند پڑے اسکولوں کو کرونا نیموں کے پالن کے ساتھ کھول دیا گیا ہے۔ دلی میں 1 ستمبر سے 50% کے پراودھان کے ساتھ 9ویں سے 12ویں کلاسوں کے لیے اسکول کھول دیے گئے ہیں، جبکہ ابھی نچلی کلاسوں کے لیے اسکول نہیں کھولے گئے ہیں۔ دلی کے شکشا منتری منیش سسودیا نے کہا کہ بچوں کو اسکول بھیجنا کوئی بادھے نہیں ہے۔
جو بھی اسکول کھولا جائے گا، جو بھی کالج کھولا جائے گا، کوچنگ انسٹیٹیوٹ کھولا جائے گا، وہاں پر سوشل ڈسٹینسنگ کا بہت سختی سے پالن ہو اور کسی بھی بچے کو بادھے نہیں کیا جائے گا اسکول آنے کے لیے۔
ادھکتر چھاتروں نے اسکول کھولے جانے اور آف لائن کلاسیں شروع ہونے کا سواگت کیا ہے۔ شمشاد کاظمی، ریڈیو تہران، دلی۔
اور اسی کے ساتھ راجنیتک چرچا کا کاریکرم سماپت ہوتا ہے۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شروتاؤ، اب پرستت ہے ساپتاہک کاریکرم روہنگیا تراسدی، جس کے بعد آپ سنیں گے سبھا کا انتم کاریکرم قرآنی قصے۔ روہنگیا تراستی۔
دوستو، کارکرم روہنگیا تراستی کی ایک انیہ کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہردادی اور محمد مہدی کا سلام سویکار کیجیے۔
شوتاؤ، انتراشٹریہ نیموں کے انوسار کسی بھی سمودائے کو اس کے جیون استھل سے زبردستی نہیں نکالا جا سکتا۔ اسی طرح ایسے حالات بھی پیدا نہیں کیے جا سکتے جن میں کسی سمودائے وشیش کے لیے وہاں رہنا کٹھن ہو جائے۔ انتراشٹریہ قانون کے انوسار کسی بھی سمودائے کو کسی چھیتر سے باہر نکالنے کی سنیوجت کوشش مانوتا کے ورد اپرادھ کی شرینی میں آتی ہے، اور اس کے خلاف ہیگ کی انتراشٹریہ عدالت میں کاروائی کی جا سکتی ہے۔
مانواधिकार گھوشنا پتر کے 15ویں انوچھید کے انوسار کسی بھی دیش میں رہنے والے سبھی لوگوں کو ناگرکتا کا ادھیکار پراپت ہوتا ہے۔ کوئی بھی سرکار یوں ہی اپنے ناگرکوں سے یہ ادھیکار چھین نہیں سکتی۔ اس قانون کے باوجود میانمار کی سرکار روہنگیا سمودائے کے اس ادھیکار کا انکار کرتی ہے۔ میانمار کی سرکار اور سینا انتراشٹریہ نیموں کا کھلا الگھن کرتے ہوئے روہنگیا مسلمانوں کو ان کے پیترک بھومی سے بھگاتی ہے، اور یہ دعویٰ کرتی ہے کہ روہنگیا بنگالی ہیں اور وہ پلائن کر کے میانمار میں بسے ہیں۔
انتراشٹریہ نیموں کے انوسار کسی بھی الپ سنکھیک سمودائے کے ورد ہنسا کے لیے اکسانا سن 1948 کے جاتی صفائی کے کنونشن کے انوسار اپرادھ ہے۔ میانمار میں اس دیش کے بودھ بھکشو کھل کر روہنگیا سمودائے کے خلاف لوگوں کو اکساتے ہیں۔ یہ بودھ بھکشو یوا بودھ انوائیوں کو روہنگیا سمودائے کے خلاف بھڑکانے میں کسی بھی پرکار کی سیما میں وشواس نہیں رکھتے۔ بودھ بھکشوں کے علاوہ بھی سرکاری ادھیکاری، یہاں تک کہ آنگ سان سو کی بھی روہنگیا سمودائے کے خلاف بھڑکانے کے ابھیان میں پوری طرح سے لپت رہی ہیں۔ میانمار میں روہنگیا مسلمانوں کے ساتھ جو ہنسا ہوئی اس کی گونج پوری دنیا میں سنی گئی، لیکن انتراشٹریہ عدالت میں جب سوکی نے اس نرسنہار کے بارے میں بیان دیا تو یہ ثابت کرنے کی کوشش کی کہ یہ نسلی صفائی نہیں ہے۔ سوکی یہ سمجھانے کی کوشش کرتی رہی کہ دنیا میں روانڈا کا نسلی صفایا سب جانتے ہیں۔ میانمار میں جو کچھ ہوا وہ بہت چھوٹی گھٹنا ہے جسے نسلی صفائی کا نام نہیں دیا جا سکتا۔ اب سوکی کو کون سمجھائے کہ میانمار میں جس طرح لوگوں کو زندہ جلایا گیا ہے وہ اتنی بڑی حیوانیت ہے جس کا کوئی اوچت پیش نہیں کیا جا سکتا۔ البتہ سوکی کے ساتھ اب سینا نے جو کیا ہے، جس طرح ان کی سرکار کو اکھاڑ پھینکا اور انہیں قیدی بنا لیا، تو انہیں نشچت روپ سے یہ بات سمجھ میں آئی گئی ہوگی کہ سینا اپنے ہیتوں اور سوارتھوں کے لیے کسی قانون کو ماننے پر تیار نہیں ہے۔
میانمار کے تتکالین راشٹرپتی ون منٹ نے جو ایک بار کھل کر کہا تھا کہ راکھن پرانت سے 800,000 روہنگیا کو نکالنا ہوگا تاکہ ان کے انوسار اس پرانت میں شانتی کی ستھاپنا کی جا سکے۔ اس طرح دیکھا جائے تو ان نیتاؤں اور ادھیکاریوں کے دل میں اپنے دیش کے ناگرکوں کو لے کر کتنی بے رحمی بھری ہوئی ہے۔ ساری دنیا دیکھ رہی ہے کہ میانمار میں سبھی لوگ اپنی جان بچا کر بھاگنے والے روہنگیا مسلمانوں کو کن حالات کا سامنا کرنا پڑا، مگر ان ادھیکاریوں کو شاید اس میں بھی اپنی جیت ہی نظر آتی ہوگی۔
یہ کڑوی سچائی ہے کہ اس پرکار کے واتاورن میں راکھن پرانت کے لگ بھگ 1,000,000 روہنگیا اس دیش کی سرکار اور سینا کے اتیاچاروں کی وجہ سے اپنا دیش چھوڑ کر بنگلہ دیش، ملیشیا، انڈونیشیا، تھائی لینڈ جیسے دیشوں میں شیوروں میں بے حد دینی استھتی میں جیون ویتیت کر رہے ہیں، اور اس سے بڑی اور بری بات یہ ہے کہ انہیں اب اپنے دیش واپسی کا ادھیکار بھی نہیں ہے۔ میانمار کی سرکار بنگلہ دیش کے ساتھ سن 2018 میں شرنارتھیوں کی سودیش واپسی کے بارے میں ایک سمجھوتے پر ہستاکشر کر چکے ہیں، لیکن اس کے باوجود وہ روہنگیا شرنارتھیوں کی سودیش واپسی کی راہ میں بھانتی بھانت کی بادھائیں اتپن کر رہی ہے۔
روہنگیا سمودائے کے شرنارتھیوں کی سودیش واپسی کی راہ میں ایک بڑی بادھا ان کی ناگرکتا کا ادھیکار ہے۔ ایتیہاسک تتھیوں کو جھٹلاتے ہوئے میانمار کی سرکار یہ سویکار کرنے پر تیار نہیں ہے کہ روہنگیا ایتیہاسک روپ سے اس چھیتر کے نواسی ہیں اور میانمار کے ناگرک ہیں۔ روہنگیا ناگرکوں کی مانگ ہے کہ انہیں میانمار کے ناگرک کے روپ میں سویکار کیا جائے، لیکن میانمار کی سرکار اس ادھیکار کے ساتھ انہیں واپس آنے کی انومتی نہیں دیتی، اور یہ ایک بڑی رکاوٹ بن گئی ہے۔
میانمار کی سرکار نے روہنگیا شرنارتھیوں کی راہ میں ایک بڑی رکاوٹ یہ بھی کھڑی کر دی ہے کہ وہ ان کے کھیتوں اور زمینوں کا ادھگرہن کر لیتی ہے۔ رپورٹوں سے پتہ چلتا ہے کہ میانمار کی سرکار روہنگیا سمودائے کے گاؤں کو خالی کرا کے انہیں سینا کے حوالے کر دیتی ہے، جہاں وہ چھاونی بنا لیتی ہے یا پھر اسے آدرش گاؤں بنا کر بودھوں کے حوالے کر دیا جاتا ہے۔ اس طرح سے اگر کسی طرح سے میانمار کی سرکار انیہ دیشوں میں شرن لینے والے روہنگیا کو سویکار کرنے پر تیار بھی ہو جاتی ہے، تب بھی واپسی کی دشا میں ان کے پاس میانمار میں رہنے کے لیے کوئی جگہ نہیں ہوگی۔ یہی وجہ ہے کہ روہنگیا واپسی کے لیے یہ شرط پیش کرتے ہیں کہ انتراشٹریہ روپ سے انہیں یہ گارنٹی دی جائے کہ انہیں اپنے ہی گاؤں میں جا کر رہنے کا اوسر دیا جائے گا۔
میانمار میں سینے ودروہ کے بعد تو حالات بے حد خراب ہیں، اور اس سے یہ بھی پتہ چلتا ہے کہ کیوں روہنگیا شرنارتھی بنا کسی گارنٹی کے میانمار واپس جانے سے ڈرتے ہیں۔ اس سے پہلے بھی جب میانمار اور بنگلہ دیش میں روہنگیا سمودائے کے شرنارتھیوں کی واپسی کے لیے سمجھوتا ہوا تھا، تب بھی چرمپنتھی بودھوں نے اس سمجھوتے کا ورودھ کیا تھا اور واپس نہ لوٹنے کی چیتاونی دی۔ یہی وجہ ہے کہ انتراشٹریہ استر پر گارنٹی نہ ہونے کی وجہ سے روہنگیا واپسی پر تیار نہیں ہوئے۔
اس طرح ہم دیکھتے ہیں کہ میانمار میں چاہے سرکار ہو یا سینا، سمجھوتے کے باوجود اور زبانی دعووں کے وپریت روہنگیا شرنارتھیوں کی واپسی کے لیے ضروری واتاورن تیار نہیں کر رہی ہے، اور جب تک روہنگیا شرنارتھیوں کو اپنی سرکشا کا وشواس نہیں ہوگا وہ واپسی پر تیار نہیں ہوں گے۔ म्यांमार सरकार यही चाहती है, रोहिंग्या अब म्यांमार वापस न आए बल्कि जहाँ चले गए वहीं बस जाएं। लेकिन ये भी तय है कि जब तक म्यांमार की सरकार इन शरणार्थियों को उनकी जमीनों पर दोबारा आबाद होने की अनुमति नहीं देती, विश्व स्तर पर यह मुद्दा डिबेट का विषय बना रहेगा। म्यांमार की सरकार अगर ये समझती है कि रोहिंग्या समुदाय के साथ इतना बड़ा अन्याय करने के बावजूद वो निश्चिंत रह सकती है तो ये उसकी भूल है। ये मुद्दा खत्म होने वाला नहीं है बल्कि चर्चा में बना रहेगा।
कनाडा के प्रोफेसर साइमन फ्रेजर ने रोहिंग्या मुसलमानों के बारे में अध्ययन किया है। उनका कहना है कि म्यांमार की सरकार और सेना चरमपंथी बौद्ध भिक्षुकों को रोहिंग्या मुसलमानों से निपटने का सबसे अच्छा साधन समझती है। म्यांमार के बौद्ध भिक्षुक आशीन विरातु को बौद्ध बिन लादिन कहा जाता है क्योंकि रोहिंग्या मुसलमानों के खिलाफ भड़कावे की कार्रवाइयों में इस बौद्ध भिक्षु की बहुत बड़ी भूमिका रही है।
इस बौद्ध भिक्षु ने अपने अनुयायियों को रोहिंग्या समुदाय के लोगों की हत्या करने, उनके घरों को जलाने और हिंसा करने पर उकसाया है और चरमपंथियों के साथ मिलकर एक आतंकवादी गुट भी बनाया है जिसका नाम 1967 रखा। इस भिक्षु ने रोहिंग्या समुदाय के खिलाफ जिस तरह की बर्बरता का प्रदर्शन किया उससे बौद्धों के बारे में इस विचार पर सवाल निशान लग गए कि वो शांति प्रेमी होते हैं। बौद्ध भिक्षु ने रोहिंग्या समुदाय पर हमले में बेहद नृशंस तरीके अपनाए और बड़ी बेरहमी से उनकी हत्या की। बच्चों, महिलाओं और बूढ़ों की हत्या की घटनाएं दिल दहला देने वाली हैं। बलात्कार की घटनाएं अनगिनत हैं।
दोस्तों, अब चूंकि म्यांमार का परिदृश्य पूरी तरह बदल चुका है तो कुछ नहीं कहा जा सकता कि भविष्य क्या होगा। अब म्यांमार के सामने एक बड़ी चुनौती यह है कि वो देश की सत्ता को सेना के चंगुल से किस तरह आजाद करवाती है। सेना ने अपनी ताकत का इस्तेमाल करके प्रदर्शनों को कुचल दिया है और ये समझ रही है कि उसे हालात पर काबू पा लिया है, लेकिन जानकारों का मानना है कि यह हकीकत नहीं है। म्यांमार के हालात बेहद विस्फोटक बने हुए हैं, यानी कोई भी सही अंदाजा नहीं लगा सकता कि इस देश का भविष्य क्या होगा। इन हालात में रोहिंग्या समुदाय के सामने दोहरी चुनौती है। एक तो उन्हें इस चुनौती का सामना है कि किसी तरह वे स्वदेश लौटें और उन जमीनों पर आबाद हों जहां से उन्हें विस्थापित किया गया, और दूसरी बड़ी चुनौती यह है कि वो देश में नागरिक सरकार बहाल करने के लिए जारी कोशिशों में हिस्सा लें।
म्यांमार की सेना लंबे समय से सत्ता पर कब्जा किए हुए है और वहां सिविलियन सरकार के गठन का रास्ता साफ किया था, लेकिन अब एक बार फिर ये देश वहीं पहुंच गया है जहां नागरिक सरकार के गठन से पहले था। म्यांमार इस तरह कई प्रकार के संकटों में उलझ गया है और इनसे बाहर निकल पाना आसान नहीं होगा। देखना यह है कि इस देश के नागरिक और प्रबुद्ध समाज के लोग क्या उपाय करेंगे कि देश को संकट से बाहर निकालें या रोहिंग्या समुदाय के संकट को भी सही ढंग से किसी उचित समाधान तक पहुंचाएं। तो दोस्तों, इसी के साथ ये कार्यक्रम यहीं पर समाप्त होता है। अनुमति दें, खुदा हाफिज।
ये रेडियो तेहरान की हिंदी सेवा है। रेडियो तेहरान सच्चाई और उन सब की आवाज जिनकी आवाज कोई नहीं सुनाता। ताजा समाचारों और सटीक समीक्षाओं के लिए हमसे जुड़िए और हमेशा जुड़े रहिए।
और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम। قرآنی قصے۔
دوستو، کارکرم قرآنی قصے کی اگلی کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مردادی اور مسلم زیدی کا سلام سویکار کیجیے۔ کارکرم میں سورہ انعام کی 14-16 آیتوں کی ویاخیا پیش کی جائے گی۔
पवित्र काबे का इतिहास बहुत पुराना है। प्राचीन काल से ही विभिन्न राष्ट्रों में इसे सम्मान की दृष्टि से देखा जाता रहा है। उस दौर में काबे का इतना महत्व था कि जो भी व्यक्ति मक्के की यात्रा करता था वो वापसी के समय यहाँ से पत्थर के कुछ टुकड़े अपने घर ले जाया करता था। पत्थर के इन टुकड़ों को लोग बड़े मान सम्मान से ले जाते और उनको अपने घरों पर रखते थे। कुछ तो ऐसे थे जो मक्के से ले जाने वाले पत्थरों को अपने घरों या बस्ती के किसी सार्वजनिक स्थल पर रखकर उसकी पूजा करते थे।
कहते हैं कि विगत में मूर्ति पूजा का प्रचलन इसी रूप में हुआ। इतिहास के अनुसार खजाए कबीले के उमर बिन लोई की सीरिया यात्रा से मूर्ति पूजन का प्रचलन हुआ। उमर बिन लोई अरब का एक जाना माना व्यक्ति था। उसको बहुत से लोग मानते थे। उसके समर्थकों की संख्या बहुत थी। जब वो सीरिया गया तो उसने वहाँ पर देखा कि लोग मूर्तियों की पूजा कर रहे हैं। उसने जब लोगों से इस बारे में अधिक जानना चाहा तो उन्होंने बताया कि हम इनकी पूजा करते हैं, हम उनसे जिस चीज़ की मांग करते हैं वे हमको देते हैं। उमर बिन लोई ने जब ये सुना तो उसे बड़ा विचित्र लगा। उसने उन लोगों से कहा कि क्या आप हमको कोई बूत दे सकते हैं ताकि उसको मैं अपने देश ले जाऊँ।
सीरिया वालों ने उसे अफीक का बना एक बहुत बड़ा सा बुत दिया जिसे वो मक्का ले गया। इसका नाम होबल था। होबल नामक बुत को काबे के भीतर रख दिया गया। बाद में लोगों से उसका सम्मान करने का निमंत्रण दिया गया। अब से जो भी व्यक्ति किसी यात्रा पर जाता तो वो यात्रा से वापसी पर सबसे पहले काबे जाकर वहाँ पर रखे बुत का सम्मान करता। धीरे धीरे मक्के में बुतों की संख्या बढ़ने लगी। ये सिलसिला वर्षों तक चलता रहा, यहाँ तक कि पैगंबर इस्लाम हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम अरब में तशरीफ़ लाए।
ایک بار پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کعبے میں گئے۔ انہوں نے دیکھا کہ مکے کے مشہور لوگ مورتیوں کے آگے سجدہ کر رہے ہیں۔ پیغمبر اسلام نے ان کو بتایا کہ تمہارا یہ کام صحیح نہیں ہے۔ انہوں نے کہا کہ یہ ہمارے پروج حضرت ابراہیم کی پرمپرا کے وپریت ہے۔ مورتیوں کے آگے سر جھکانے والوں نے کہا کہ ہم ایسا اس لیے کرتے ہیں تاکہ ان کے مادھیم سے ہم ایشور سے نکٹ ہو سکیں۔ اس پر پیغمبر اسلام نے کہا کہ یہ تمہارا کام ایشور کو پسند نہیں ہے اور وہ اسے پسند نہیں کرے گا۔ مورتی پوجکوں کو پیغمبر اسلام کی یہ بات بہت بری لگی، حالانکہ وہ سوئم بھی جانتے تھے کہ پتھر کے بنے ہوئے بت ان کا کوئی بھلا نہیں کر سکتے، کنتو پھر بھی وہ اپنی پرمپراؤں کو چھوڑنا نہیں چاہتے تھے۔ دوسری اور پیغمبر اسلام نے ایک ایشوروات کے مشن کو آگے بڑھانا شروع کر دیا اور اس کے مارگ میں آنے والی بادھاؤں کی وہ پرواہ نہیں کر رہے تھے۔
جب پیغمبر اسلام نے پتھر سے بنے ہوئے بتوں کی انوپیوگیتا کا پھر الیکھ کیا تو مکے کے رہنے والے انیکیشر وادی ایک ساتھ مل کر پیغمبر اسلام کے چاچا حضرت ابو طالب کے پاس گئے۔ وہ مکے کے جانے مانے لوگوں میں سے ایک تھے۔ ان لوگوں نے حضرت ابو طالب سے کہا کہ تمہارا بھتیجا ہمارے بتوں کو برا بھلا کہتا ہے، وہ ان کو کوئی مہتو نہیں دیتا، آپ اپنے بھتیجے کو سمجھا لیجئے، اگر ایسا نہیں ہوتا ہے تو پھر ہم اپنے حساب سے کچھ کریں گے۔ مکے کے انیکیشر وادیوں کی بات کو سن کر حضرت ابو طالب نے انہیں سمجھا بجھا کر بھیج دیا۔ اس بیچ پیغمبر اسلام لوگوں کو اسلام کی دعوت دیتے اور ایشور کے اتیرکت کسی انیہ کی پوجا یا اپاسنا کا ورودھ کرتے۔ وہ اپنے کام سے باز نہیں آئے اور اسی مشن کو آگے بڑھاتے رہے۔ ان کے اس کام سے مکے کے انیک اشروادیوں میں ان کے پرتی گھرنا بڑھنے لگی۔ وہ لوگ دوبارہ حضرت ابو طالب کی سیوا میں اپستھت ہوئے۔ ان انیک اشروادیوں نے کہا کہ ہم نے آپ سے پہلے بھی کہا تھا کہ اپنے بھتیجے کو آپ سمجھا لیجئے، وہ ہمارے بتوں کے بارے میں جو کچھ کہتے ہیں وہ ہمیں سہن نہیں ہے، ہم اب اس سے ادھک سہن نہیں کر سکتے۔ اب آپ یا تو انہیں سمجھا لیجئے، انیتھا ہمارے اور تمہارے بیچ یدھ ہوگا۔ یہ بات کہہ کر مکے کے انیک اشروادی واپس چلے گئے۔
حضرت ابو طالب آرم سے ہی ایک اشروات کے سمرتک تھے۔ انہوں نے پیغمبر اسلام کے سامنے انیک اشروادیوں کی باتیں رکھیں اور کہا کہ تم اس کا کوئی سمادھان پیش کرو۔ اس کے جواب میں پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم نے اپنے چاچا سے کہا کہ ایشور کی سوگند، اگر وہ میرے ایک ہاتھ میں سورج اور دوسرے میں چاند لا کر رکھ دیں اور مجھ سے یہ کہیں کہ میں اپنے مشن کو بند کر دوں تو کبھی بھی ایسا نہیں کر سکتا، چاہے اس مارگ میں میری جان ہی کیوں نہ چلی جائے۔ ان کی بات سننے کے بعد پیغمبر اسلام کو سمبودھت کرتے ہوئے حضرت ابو طالب نے کہا کہ بیٹے، جب تک میں زندہ ہوں اس سمے تک قریش کے لوگ تم کو بالکل بھی نقصان نہیں پہنچا سکتے، میں مرتے دم تک تمہارا ساتھ دیتا رہوں گا، تم جو کام کر رہے ہو اسے جاری رکھو۔
اس کے بعد حضرت ابو طالب نے مکے کے انیک اشروادیوں کے پاس جا کر کہا کہ ایشور کی سوگند، محمد نے جھوٹ نہیں بولا اور ان کی باتیں صحیح ہیں۔ قریش کے لوگوں نے جب یہ دیکھا کہ حضرت محمد کے ابھیبھاوک کا یہ درشٹی کون ہے تو انہوں نے سوچا کہ کیوں نہ ہم سیدھے محمد سے بات کریں، ہم ان کے پاس کچھ پرستاؤ پیش کریں گے، ہو سکتا ہے کہ وہ ہماری باتوں کو سن کر اپنا مشن چھوڑ دیں۔ انہوں نے ایک ویکتی کو پیغمبر اسلام کی سیوا میں بھیجا۔ یہاں پر اس بات کا الیکھ ضروری ہے کہ مکے کے کچھ انیک اشروادی یہ سمجھتے تھے کہ پیغمبر اسلام اپنی دردرتا کے کارن لوگوں کو ایشور کی اور آمنترت کرتے ہیں اور ایشور کا دوت یا پیغمبر ہونے کا دعویٰ کرتے ہیں، اسی کارن وہ پیغمبر سے کہتے تھے کہ اگر آپ اس پرکار کے دعوے چھوڑ دیجئے تو ہم اپنی سمپتی میں آپ کو بھی بھاگیدار بنا سکتے ہیں۔
قریش کی اور سے بھیجے گئے اس ویکتی نے پیغمبر اسلام کی سیوا میں اپستھت ہو کر کہا کہ آپ کے کاموں سے ہمارے کام بگڑ رہے ہیں، آپ ہمارے بتوں کو برا بھلا کہتے ہیں، ایسا کیوں ہے؟ اگر آپ کو دھن دولت کی ضرورت ہے تو ہم آپ کو اتنا دھن دے دیں گے کہ ہمارے بیچ کسی کے پاس اتنا دھن نہیں ہوگا، اگر آپ ستا چاہتے ہیں تو ہم اس کا بھی پربندھ کر دیں گے، آپ کو جس چیز کی ضرورت ہے ہمیں بتائیے، ہم اس کو پورا کریں گے، آپ سے کیول یہ انورودھ ہے کہ آپ ہمارے پرمپراؤں کا ورودھ نہ کیجیے۔ ان لوگوں کے جواب میں پیغمبر اسلام نے کہا کہ مجھے ان چیزوں میں سے کسی کی بھی ضرورت نہیں ہے جن کا تم نے مجھ سے وعدہ کیا ہے، ایشور نے مجھے اپنا دودھ بنا کر بھیجا ہے، مجھ پر اس نے کتاب نازل کی ہے، اس نے مجھ سے کہا ہے کہ میں لوگوں کو شبھ سوچنا دوں، میں جو باتیں تم لوگوں سے کہہ رہا ہوں ان کو اگر تم مان لو گے تو اس سے تمہارا لوگ پر لوگ سب ہی سور جائے گا۔
ایشور کے آدیشوں کو لوگوں تک پہنچانے میں میں دھیرے سے کام لیتا رہوں گا۔ اس بیچ پوتر قرآن سے سورہ انعام کی 14 سے 16 نمبر کی آیتیں نازل ہوئیں جن میں ایشور کہہ رہا ہے کہ ہے پیغمبر، ان سے کہہ دیجئے کہ کیا میں ایشور کے اترکت کسی انیہ کو اپنا ابھیبھاوک بنا لوں جبکہ وہ آکاشوں اور دھرتی کا رچیتا ہے، وہی سب کو روزی دیتا ہے اور کسی سے روزی نہیں لیتا، کہہ دیجئے کہ مجھے آدیش دیا گیا ہے کہ میں سب سے پہلا آگیا پالک بنوں اور دیکھو کدابی انیک اشروادیوں میں سے نہ ہو جانا۔ ہے پیغمبر، انیک اشروادیوں سے کہہ دیجئے کہ نسندہ میں پہلے کے مہان دن کے دنڈ سے ڈرتا ہوں کہ اپنے پالنہار کی اوگیا کروں، اس دن جس پر سے دنڈ ڈال دیا جائے تو نسندہ اس پر ایشور نے دیا کی ہے اور یہی اسپشٹ سفلتا ہے۔
اس آیت میں اپنے پیغمبر کو سمبودھت کرتے ہوئے کہتا ہے کہ آپ ان انکیشوروادیوں سے کہہ دیجئے کہ جو کچھ تم کھاتے ہو اور جو کچھ تمہارے پاس ہے وہ سب ایشور ہی کا ہے، تمہارے پاس اپنا کچھ ہے ہی نہیں کہ میں اسے لے کر ایشور کو چھوڑ دوں۔ میں نے اس ایشور کو اپنا ابھیبھاوک بنایا ہے جس نے آکاشوں اور دھرتی کی سرشٹی کی ہے، اور میں کدھی کسی کو اس کا سمکش نہیں ٹھہراؤں گا۔ میں پہلا ویکتی ہوں جو اس کے آدیشوں کے سامنے نتمستک ہوں۔
انیکیشور وادیوں دوارا پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کو یہ پرستاؤ دیے جانے کے پشچات کہ یدی آپ ایکیشورواد کا نمنتر دینا چھوڑ دیں تو ہم آپ کو آوشیکتا مکت کر دیں گے، ایشور اپنے پیغمبر سے کہتا ہے کہ ان لوگوں سے کہہ دو کہ تم مجھے سنسار کا لوبھ دے رہے ہو جبکہ میں پرلے کے دن کے حساب سے ڈرتا ہوں، کیونکہ پیغمبری کے کام میں کسی بھی پرکار کی کمی یا اسے چھپانے اور پھر بدل کا بہت بڑا دنڈ ہے جسے سہن کرنے کی کشمتا مجھ میں نہیں ہے۔ البتہ یہ بات اسپشٹ ہے کہ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم نے کبھی بھی ایشور کی اوگیا نہیں کی، لیکن اس بات کا ورنن درشاتا ہے کہ مسلمانوں کو دوسروں کے پرلوبھن کے مقابلے میں پرلے کو یاد کرنا چاہیے اور دنڈ سے بھے دوارا سوئم کو نینتت کرنا چاہیے۔
دوستو، کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے، انومتی دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شوتاو، ابھی آپ نے کاریکرم سنا قرآنی قصے۔ کاریکرم آپ کو کیسا لگا اس بارے میں آپ ہمیں ضرور بتائیے۔ ہمارا ای میل آئی ڈی ہے hindi@ws.irib.ir۔ اسی کے ساتھ ریڈیو تہران کی ہندی کی یہ سبھا اب یہیں پر سمپن ہوتی ہے۔ آپ سبھی سے ہم انومتی چاہتے ہیں۔ شبھ راتری، خدا حافظ۔Thank you.